नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै दिपा तिमलसिनाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया, स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कोरोना मुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै, आज एकै दिन 2287 जना निको। कोभिड 19 बारे भ्रम फैलाउनेलाई कारवाही प्रक्रिया सुरु।
कोभिड 19 को बारेमा भ्रम फैलाउने केही मान्छेलाई नेपाल सरकारले कानूनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको छ।
मनोसामाजिक समस्या विरूद्ध जनचेतना चलाउन प्रधानमन्त्री ओलीको निर्देशन। कोरोना सँगसँगै जनजीवनलाई अगाडि बढाउनु पर्नेमा रक्षा मन्त्री पोखरेलको जोड।
दैनिक गुजारा चलाउन समस्या भएपछि सुदूरपश्चिमका युवा जोखिम मोलेर भारत जान बाध्य। कृषिमा सम्भावना भए पनि कुनै योजना र कार्यक्रम बन्न सकेन।
सीमा क्षेत्रमा गोली चलेको विषयमा भारत र चीनबीच आरोप प्रत्यारोप। चिनिया पक्षले नै गोली चलाएको भारतको प्रतिक्रिया।
र सीपीएल क्रिकेटमा सन्दीप आबद्ध जमैका तलावाज ब्याटिङ गर्दै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
रिलायन्स लाइफ इन्स्योरेन्सले तपाईँको बच्चाको लागि ल्याएको छ मेरो मुटु बिमा योजना। बचत र सुरक्षा एकै साथ। प्रस्तावकलाई केही भइहालेको खण्डमा तुरन्तै बिमाको रकम कम्पनीले दिने। मासिक रूपमा बिमाको रकमको 1% बच्चाको पढाइ खर्च स्वरूप पाइने। फेरि बिमा अवधि समाप्त भएपछि बोनस र बिमाको रकम कम्पनीले दिने। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, खुलेर जियौ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। गएको 24 घण्टामा 2287 जना कोरोना मुक्त भएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। यो सँगै कोरोना मुक्त हुनेको संख्या 32,964 पुगेको छ। यस्तै आज 902 जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। आज देशभर 14,868 जना सक्रिय संक्रमित छन्। अहिलेसम्म कोरोना संक्रमितको संख्या 48,138 पुगेको छ। आज 10,611 जनाको पीसीआर विधि मार्फत परीक्षण भएको छ। यस्तै गएको 24 घण्टामा थप 6 जनाको ज्यान गएको छ। यो सहित कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 306 पुगेको छ। यस्तै 500 भन्दा धेरै सक्रिय संक्रमित जिल्लामा मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रूपन्देही छन्। त्यसै गरी ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला शून्य संक्रमित जिल्लामा छन्। यस्तै कोविड 19 बारेमा फैलाउने विरूद्ध कार्यवाहीका लागि प्रक्रिया शुरू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सामाजिक सञ्जाल लगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी जानी उत्पत्ति गराइएको भन्दै भ्रम छर्ने विरूद्ध कार्यवाही प्रक्रिया थालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। उहाँले समाजमा भ्रम फैलाउनेलाई कार्यवाही हुने भएकाले कोरोना भाइरसको संक्रमणलाई गम्भीर रूपमा लिएर सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभयो।
कोविड 19 बारेमा भ्रम फैलाउने व्यक्तिहरूले समाजमा धेरै नकारात्मक असर पारिरहेका छन्। त्यसमध्ये केही मान्छेलाई नेपाल सरकारले कानूनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको छ। कोविडको रोकथाम हाम्रो व्यवहारमा छ। यसको उपचार र खोप संसारमै अहिलेसम्म पत्ता लागेको छैन। म बाहेक अरू जसलाई पनि कोरोना भाइरस हुन सक्छ भनेर शंका गर्ने र व्यवहार गर्ने गर्नुपर्दछ। आफ्नो साथीभाइ, आफन्त र चिनजानका मानिसमा कोरोना भाइरस छैन, उनीहरूसँग भेट्दा मास्क लगाउनु पर्दैन, 2 मिटर दूरी कायम गर्नु पर्दैन भन्ने सोचाइले ठूलो खतरा निम्त्याइरहेको हुन्छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड 19 का कारण उत्पन्न मनोसामाजिक समस्या विरूद्ध जनचेतना चलाउन निर्देशन दिनुभएको छ। मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र निजी क्षेत्रलाई निर्देशन दिनुभएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सक संघको परामर्श र छलफलमा उहाँले निराशा दिगदारी भएर त्रासमुक्त समाज निर्माण गर्न समेत मनोचिकित्सकको विशेष योगदान हुने बताउनुभयो। छलफलमा डाक्टर सहित विज्ञले प्रधानमन्त्री समक्ष यति बेला अपनाउनु पर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले कोरोना महामारी सँगसँगै अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको छ। कोविड-19 क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीका संयोजक समेत रहेका पोखरेलले लकडाउन खुकुलो भएपछि बढ़ेको आवत जावतले काठमाडौँ उपत्यका कोरोना संक्रमणको हब बनेको बताउनुभयो। सरकारले कोरोना नियन्त्रणका लागि आइसोलेसन निर्माण गर्दै निजी अस्पताल र शिक्षण अस्पतालहरूसँग सम्झौता गरेर अगाडि बढ़िरहेको उहाँले बताउनुभयो। काठमाडौँ उपत्यका सांसदहरूको संयोजन गर्दै उप प्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउन पुगेका नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले आइसोलेसनसँगै उपत्यका बाहिरबाट आउनेहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरूको समीक्षा गर्दै काठमाडौँ उपत्यकाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले सुझावसहित उप प्रधानमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
कोरोनाको त्रासले गाउँ फर्किएका सुदूरपश्चिमका धेरै युवा फेरि भारत फर्किन थालेका छन्। गाउँ फर्किएको 5-6 महिनापछि पनि केही विकल्प नभेटिँदा बिहान बेलुका छाक कसरी टार्ने भन्ने चिन्ता बढेपछि भारत जान लागेको बझाङ केदारसिंह गाउँपालिकाका भरत विष्टले बताउनुभयो। यति बेला नेपालमा कृषिको प्रशस्तै सम्भावना भए पनि स्थानीय सरकार बलियो नबन्दा युवाहरू फेरि जोखिम मोलेर भारत जान बाध्य छन्। कृषि अर्थविद डाक्टर देवेन्द्र गौचन महामारीको यस्तो बेला कृषिमा धेरै सम्भावना नै सम्भावना रहेको बताउनुहुन्छ। तर स्थानीय सरकारले यति बेला युवा लक्षित योजना र कार्यक्रम नल्याउँदा युवाहरू बेरोजगार बन्नु परेको छ। कोविडको डरसँगै स्वदेश फर्किएकाहरूको तथ्याङ्क संकलन गरी पालिकाहरूले योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसकेको कृषि अर्थविद गौचन बताउनुहुन्छ। यस्तो बेला युवालाई लक्षित गरी सहुलियत ऋण वैकल्पिक पेसा र व्यवसाय कृषि तथा पशुपालनका लागि सम्बन्धित पालिकाले सहयोग गरेको भए युवा बाध्य भएर भारत जानु नपर्ने र उनीहरू गाउँमा नै टिक्ने कृषि अर्थविद डाक्टर गौचनको भनाइ छ। उहाँका अनुसार सबैतिर बन्द भएको यस्तो अवस्थामा 3-4 महिनामा नै उत्पादन लिन सकिने खालका कृषि बाली र पशुपालन गर्न सकिन्छ। परम्परागत तरिकाले कामलाई निरन्तरता दिनुभन्दा त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाएर आमदानी बढाउन सकिने हुँदा यस विषयमा युवा आफै पनि सक्रिय हुनुपर्नेमा उहाँको जोड छ। यस सम्बन्धी विस्तृत खबर उज्यालो पढ्न सकिन्छ।
काठमाडौँ उपत्यका नगरपालिका फोरमले निषेधाज्ञा खुकुलो पार्दै गाड़ीमा जोर बिजोर प्रणाली लागू गर्न माग गरेको छ। काठमाडौँमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकका गाड़ी सञ्चालनमा जोर बिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको हो। निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कड़ाई गर्नुपर्ने निष्कर्ष निकालेको फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो। वहाँका अनुसार काठमाडौँ भित्र नै र बाहिरिनी नाकाको आवागमनमा थप कड़ाई गर्न र सेना परिचालनसम्मको सुझाव दिइएको छ। नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष समेत रहेको उहाँले जानकारी दिनुभयो। यस्तै काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने नलगाउने बारे तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखले आज छलफल गरेका छन्। यस विषयमा भोलि निर्णय हुने उनीहरूले बताएका छन्।
उपल्लो डोल्पाका बाल बालिकाले मुस्किलले 6 महिनामा खोप पाउने गरेका छन्। उनीहरूले वैशाखदेखि असोजसम्म मात्र खोप पाउने गरेका हुन्। भौगोलिक विकटता र अत्याधिक चिसोका कारण उपल्लो डोल्पामा 4 पालिकामा बाल बालिका 6 महिना खोपविहीन बन्नु परेको छ। गर्मी मौसममा खोप ढुवानी गर्न सकिने भएकाले 6 महिना मात्र खोप उपलब्ध गराउन सकिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ। हेलिकप्टर बाहेक अरू माध्यमबाट उपल्लो डोल्पामा खोप र अन्य औषधि पुर्याउन नसकिने स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य शाखा प्रमुख अमरसिंह साईले बताउनुभयो। उपल्लो डोल्पाका तीनवटा पालिकामा बर्थिङ सेन्टर समेत छैन। फोक्सुन्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छारका ताङसोङ गाउँपालिकामा बर्थिङ सेन्टर नभएको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो।
सिधाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा कोरोनाको खसखस मेटाउने कोरोना क्याप्सुल सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
अब के गर्ने होला? कम्पनी बन्द भयो, तलब पनि पाएको छैन, काम पनि छैन, साथमा सुखको पैसा पनि छैन, पेट पनि भोको छ। यो कोरोनाले गर्दा सपनाहरू सबै टुटे, अब जन्मभूमि नपुगिए त मरिने भयो।
यति धेरै निराश नहुनुहोस्, कोरोना संक्रमणको विश्वव्यापी प्रभावले रोजगारी गुमाई विदेशमा अलपत्र नेपाली कामदार स्वदेश फर्कन सक्नुहुन्छ। कतिपय फर्किरहेका पनि छन्।
कसरी?
कोभिड-19 महामारी वा अन्य कारणले रोजगारी गुमाएर अलपत्र परेका वा बेखर्ची भएका श्रमिकहरूले नेपाल फर्कनको लागि सम्बन्धित नेपाली दूतावास वा नियोगले तोकेको फारम भरेमा सरकारले नेपाल लान सहयोग गर्छ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विन्रक इन्टरनेसनलको सहयोगमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनहितमा जारी सन्देश।
स्वदेश विदेशको पैसा सिधै हालो वालेटमा आइएमबी पे, मजाले ब्याज पनि कमाउने गजबको छ यो आइएमबी पे। खट्टै पैसा तिर्दाखेरि स्वाट्टै गर्दा बिल भुक्तानी, क्याशब्याक र रिवार्ड पोइन्ट आउँछ, अरू चाहियो के? तपाईँको वित्तीय सहयोगी आइएमबी पे।
तपाईकै हातमा छ तपाईको वित्तीय सहयोगी आइएमई पे, सबैभन्दा सजिलो मोबाइल वालेट, सबैभन्दा सशक्त नेटवर्क र सुविधा भएको आइएमई पे तपाईको वित्तीय सहयोगी।
तथा कौशल हुँदाहुँदै पनि रोजगारी नपाएर चिन्तामा रहनुभएका अथवा विदेश गएर कमाएर परिवार पाल्ने सोच बनाइरहनु भएका सबैले अब नेपालमै काम पाउन सम्भव छ। रोजगारी.com मा गएर आजै आफ्नो नाम दर्ता गराउनुहोस्। रोजगारी.com, सिप तथा रोजगारी सर्भिसेसद्वारा प्रवर्धित।
कक्षा 9 र 10 का विद्यार्थीलाई घरमै बसी बसी सजिलो गरी पढ्ने तरिका सिकाउने कार्यक्रम
सजिलो सिकाई।
सजिलो सिकाईमा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, गणित, अङ्ग्रेजी र विज्ञानका कक्षाहरू भइरहेका छन्।
यी विषयमा तपाईँका प्रश्न शिक्षकसम्म पठाउनका लागि हामीलाई 1660155566 फोन गर्नुहोस् र आफ्नो प्रश्न आफ्नै आवाजमा रेकर्ड गर्नुहोस्।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कोरोना मुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै, आज एकै दिन 2287 जना निको, कोविड-19 बारे भ्रम फैलाउने विरूद्ध कार्यवाही प्रक्रिया शुरू, मनोसामाजिक समस्या विरूद्ध जनचेतना चलाउन प्रधानमन्त्री ओलीको निर्देशन, दैनिक गुजारा चलाउन समस्या भएपछि सुदूरपश्चिमका युवा जोखिम मोलेरै भारत जान बाध्य लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब कोरोना क्याप्सुलको पालो। कोरोना क्याप्सुल लिएर आइपुग्नु भएको छ गोपाल गुरागाई।
राष्ट्रव्यापी लकडाउनको अन्तपछि तयार पारिएको कोरोनाको 24 क्याप्सुलमा 3 डोजहरू छन्। यी सबै डोज कोविड-19 रोकथामका लागि जताततै लागेका निषेधाज्ञाको मारमा परेको गरिखाने वर्गलाई जोगाउने उपाय खोज्न तयार पारिएका छन्। आजको क्याप्सुलका डोजहरू दिँदै हुनुहुन्छ नेपाल सरकारका रिटायर्ड मुख्य सचिव तथा कवि विमल कोइराला। कोरोना क्याप्सुलको आजको पहिलो डोज कोरोनाको संक्रमण लकडाउन र निषेधाज्ञा लगाएरै रोकिएला त भन्ने खसखस मेटाउन। लकडाउन र निषेधाज्ञाका नाममा मान्छेको काम र कमाई ठप्प भएको 6 भइसक्यो। मान्छेलाई घरमा थुनेर कोरोनाको संक्रमण रोकिँदैन भन्ने कुरा पनि यो 6 घाम झैं छर्लङ्ग भइसकेको छ। त्यसो भए अब के गर्ने त?
सकिँदैन। अब हाम्रो अनुभवले पनि 5 बढी भयो, हामीले पटक पटक गरेर लकडाउन भन्यौँ, निषेधाज्ञा भन्यौँ, विभिन्न नाम दिएर पनि थुन्न खोज्यौँ, जनताले त्यसलाई पालना पनि गरे। तर जति जति हामीले लकडाउन गऱ्यौँ अथवा निषेधाज्ञा जारी गऱ्यौँ, झन् संक्रमण बढेको देखियो। त्यसो हुँदाखेरि अब केही त त्रुटि छ र लकडाउन नै अन्तिम सोल्युसन चाहिँ होइन र मानिसको जीवन कष्टकर बनाउनु हुँदैन भन्ने निष्कर्षमा संसार पनि पुगेको छ। हामी पनि त्योलाई पालना गर्नुपर्ने अवस्था छ, किनभने अब कोरोनाको कारणले जनजीवन अस्त व्यस्त भयो भनेदेखि अब आर्थिक सामाजिक कारणले पनि ध्वस्त हुने सम्भावना छ। त्यसो हुँदाखेरि लकडाउनको विकल्प खोजेर यसलाई एउटा स्वस्थ विधिबाट जनताको आर्थिक सामाजिक जीवन पनि चल्ने र उसको सांस्कृतिक जीवन पनि चल्ने बनाउने उपायको खोजीमा जानुपर्छ।
अब आजको दोस्रो क्याप्सुल, कोरोनाको संक्रमण लामो समय रहन्छ भनेर संसारले मानिसक्यो, त्यही अनुरूप धेरै देशले कोरोनासँग बच्दै काम र कमाईलाई सँगसँगै अघि बढाउन थालिसके। काम कमाई र स्वास्थ्यलाई सन्तुलनमा राखेर अघि बढ्न अब नेपालले चाहिँ के गर्नु पर्ला त?
जनतालाई सचेत गराउने, मास्क लगाएर हिँड्ने, सामाजिक दूरी कायम गर्ने, हात धुने, सड़कहरूमा पनि दूरी कायम गर्ने, बाहिर हिँड्दाखेरि पनि दूरी कायम गर्ने, सार्वजनिक यातायातमा पनि निश्चित मापदण्ड अप्नाउने र त्यसलाई चल्न दिने, जीवन त सुचारू गर्नु पर्यो नि। सुचारू नगरिकन त जनतालाई भोलि त अर्को सङ्कट आउँछ, खान नपाएर मान्छे मर्छन्, मान्छेको रोजगारी खोसिएको छ। त्यसो हुँदाखेरि जीवनलाई सुचारू बनाउने, कोरोना एउटा वास्तविकता भइसक्यो, कोरोनासँगै बाँच्न सिकाउने, कोरोना छ तर त्यसलाई लाग्न नदिने गरी बाँच्न सिकाउने, त्यो पद्धतिमा हामी जानुपर्छ। सरकारले सकेन किनभने लकडाउन निषेधाज्ञा गर्दाखेरि वैकल्पिक गरिब मान्छेहरूलाई, सीमान्तीकृत मान्छेहरूलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने, त्यो वैकल्पिक व्यवस्था नगरेपछि जनता त तपसिलको जस्तो भयो नि। अब त्यो जनतालाई नै आर्थिक क्रियाकलापमा जुटाउने, संलग्न गराउने, त्यसलाई फेरि रिकनेक्टेड पुनः जोड्ने काम गराउनु पर्यो सरकारले।
कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन र निषेधाज्ञाको अतिले गम्भीर आर्थिक क्षति भइरहेको बेला अब नागरिकले कोरोनाबाट बच्दै जीवनको सामान्य लयमा फर्किन के गर्नु पर्ला त? सुनौ आजको कोरोना क्याप्सुलको अन्तिम तथा तेस्रो डोज।
नागरिक स्तरबाट त्यो सचेतना हुन पर्यो कि प्रत्येक मेरो अगाडि आउने व्यक्ति चाहिँ कोरोना संक्रमित छ र म त्यसको दूरी चाहिँ कायम गरिन भने मलाई संक्रमण सर्न सक्छ भन्ने चेतना नागरिकहरूमा भयो भने समस्या अन्त हुन्छ। र अफिस सार्वजनिक संस्थाहरूमा पनि कोरोनाको संक्रमणको असर नपरोस् भनेर त्यस्तै किसिमको व्यवस्थाहरू अप्नाउनु पर्छ। बाहिरबाट आउने भिजिटरलाई हात धुने व्यवस्था, मास्क नलाइकन प्रवेश गर्न नदिने व्यवस्था, तिनीहरूको चाहिँ तापक्रम नाप्ने व्यवस्था, यी सबै कुराहरू व्यवस्था अप्नायो भनेदेखि र कार्यालयमा चाहिँ भिडभाड हुन नदिने र दूरी कायम गर्ने व्यवस्था भयो भनेदेखि त्यो संस्कार बस्दै जान्छ, त्यसले पछिसम्म पनि सामाजिक अनुशासन सृजना गर्छ र त्यो सामाजिक अनुशासनले कोरोना मुक्त भएको अवस्थामा पनि त्यो सामाजिक अनुशासन रहिरहन्छ, एउटा संस्कृतिको रूपमा विकास हुन्छ जसले मुलुकलाई बलियो बनाउँछ।
कोरोनाबाट जोगिँदै जिन्दगीको रथ चलाउने सल्लाहका तीनवटै डोजका लागि नेपाल सरकारका पूर्व मुख्य सचिव तथा कवि विमल कोइरालालाई धन्यवाद। लौ त कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौंला।
कोरोना क्याप्सुलको अर्को अंक भोलि बिहानको काया कैरनमा सुन्न सकिनेछ। नेपाल दर्पणमा अब बाँकी खबर। विवादमा परेको काकटभिट्टा इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ। 106 किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना निकालेर जानकारी गराएको हो। यसअघि 33,34,80,00,000 रूपियाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालेको थियो। यो टेण्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो। तर विवादका बावजूद पनि टेण्डर प्रक्रियालाई अगाडि बढ़ाउने तयारी भएको थियो। तर चौतर्फी विवाद बढेपछि ठेक्का रद्द भएको हो।
रक्षा मन्त्रालयले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको शुरूमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालेको छ। आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका कामलाई अन्तर मन्त्रालयले विशेष महत्वका साथ लिनुपर्ने सुझाव दिएको छ। मन्त्रालयले काली गण्डकी करिडोर, कर्णाली करिडोर, बेनीघाट आरूघाट, लार्के भन्ज्याङ, खाँदवारी सङ्खुवासभा, दार्चुला तिङ्कर लगायतका सड़क निर्माणका लागि आर्थिक वर्षको शुरूमै पर्याप्त बजेट विनियोजन र अख्तियारीको आवश्यकता औल्याएको छ।
काठमाडौँको बाग बजारमा पत्रकारको नक्कली परिचय पत्र बनाउँदै गरेका केही व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले नवलपरासीका लक्ष्मण न्यूपानेले सञ्चालन गरेको कालिका प्रिन्टर्स स्पोर्ट्स प्रणाली मार्फत विभिन्न व्यक्तिको नामबाट अस्पतालका कर्मचारी र पत्रकारको नक्कली परिचय पत्र बनाई प्रति कार्ड 500 रूपियाँ भन्दा धेरैमा बिक्री गरेको भेटिएको जानकारी दिनुभयो। प्रहरी न्यूपाने सहित बर्दिया घर भई प्रहरीले न्यूपाने सहित बर्दिया घर भई कोटेश्वर बस्ने श्रीराम खड्का, नवलपरासी सुस्ता पूर्व कावसती घर भई काठमाडौँको भीमसिनकोला बस्ने रमेश कुमार रेग्मी, स्याङजा घर भई धापासी बस्ने राजेन्द्र भण्डारीलाई पक्राउ गरेको जानकारी दिएको छ। उनीहरूलाई कार्यवाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौँ त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ, घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यौ, पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ, कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर। पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने, कि कसो?
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको, पर्दैन थियो नि नयाँ कुर्सी?
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलिक गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो दण्डमा समस्या हुन्छ नि सर।
Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146, 9810-90-146.
Vibon, change your perception.
स्वरोजगार बनाउ, मन के कमाउ, आफ्नो पहिचान आफैले बनाउ, सिटिजन लिडर बन्न पाइने अफर क्या दामी, आफ्नो खुट्टामा आफै उभ्यु बन्नौ स्वाभिमानी, सिटिजन स्वरोजगार अभियान, सिटिजन लाइफ इन्सुरेन्सको साथमा।
सिटिजन लाइफमा अवसर नै अवसर, विश्व स्तरीय अभिकर्ता तालिमले सामाजिक प्रतिष्ठा, नेतृत्व क्षमता सँग व्यक्तित्व विकास गरौँ, आफूले रोजेको समयमा खोजेको आमदानी कमाउँदै अघि बढौँ। विस्तृत जानकारीका लागि 5316000 वा कम्पनीको फेसबुक पेज वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोला।
सिटिजन लाइफ इन्सुरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कोविड-19 महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले टुरिज्म रिभाइभल टास्क फोर्स गठन गरी काम थालेको छ। कार्यदलले वर्तमान अवस्थामा थालिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनी अन्तर्राष्ट्रिय अभ्यास समेतको अध्ययन गरी आफ्ना सुझाव दिने तयारी गरेको छ।
कास्कीको रूपा गाउँपालिका 6 पहिरोले घर भत्किँदा एकजनाको ज्यान गएको छ। बराहा थोका काजी बहादुर बिकको घर पहिरोले भत्किँदा 20 वर्षकी छोरी सिर्जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
अछाममा भालुको आक्रमणबाट मंगलसेन नगरपालिका 1 ढुङ्गानीका झंकरी थापाका छोरा 12 वर्षका छत्र घाइते भएका छन्। उनको जिल्ला अस्पताल अछाममा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज विष्टले जानकारी दिनुभयो।
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोइरालालाई स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उहाँका सहयोगी सूरज उप्रेतीले जानकारी दिनुभयो। उहाँ डाक्टरको सल्लाह अनुसार होम आइसोलेसनमा बस्नु भएको छ।
धनकुटामा निषेधाज्ञा हटेको छ। जिल्ला संकट व्यवस्थापन समिति DCCMC को बैठकले सीमामा कडाई गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। यस्तै सिन्धुपाल्चोकमा भने भदौ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय भएको छ। जिल्ला कोविड-19 संकट व्यवस्थापन समितिको आजको बैठकले निषेधाज्ञा 1 हप्ता थप गरेको हो।
स्वास्थ्य कर्मीलाई कुटपिट गरेको आरोपमा बैतडीको सिगास गाउँपालिका 3 का भानसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ। बोहरालाई घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो।
उत्तरी चीनको सीमासँग जोडिएको भएको हिल्सा नाकामा पहिचान झल्किने सीमा प्रवेश गेट निर्माण भएको छ। कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सीमा प्रवेश ढोका निर्माण भएको हो।
बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने शाखा तथा काउन्टर खुल्न थालेका छन्। नेपाल राष्ट्र बैंकले आज भोलि पर्सी राजस्व संकलन हुने सबै शाखा तथा काउन्टर खुल्न निर्देशन दिएपछि काउन्टर खुल्न थालेका हुन्। सरकारले पर्सीसम्म राजस्व तिरिसक्न करदातालाई भनेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दाजु बहिनीको हत्या गर्ने अभियुक्तलाई सार्वजनिक गरेको छ। जन्ते ढुङ्गा गाउँपालिका चारका 77 वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी 67 वर्षकी बहिनी गोपीमाया श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा त्यही ठाउँका 33 वर्षका दुर्गबहादुर राईलाई प्रहरीले सार्वजनिक गरेको हो।
शेयर बजार परिसूचक नेप्से आज बढेको छ। नेप्से आज 7.35 अङ्कले बढेर 1495.15 बिन्दुमा पुगेको छ। आज 190 कम्पनीको 1,79,83,63,000 रुपियाँ बराबरको 41,80,000 किता शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
आज एकै दिन 2,287 जना कोरोना मुक्त भएका खबरमा राजेश श्रेष्ठको प्रतिक्रिया छ, परीक्षण गरेर डिस्चार्ज गरेको हो भने राम्रो, तर परीक्षण नगरिकन डिस्चार्ज गरेको हो भने अवस्था झनै जटिल हुन सक्छ। महेश आचार्यले भने 14 दिनसम्म आइसोलेसनमा बसेपछि लक्षण नदेखिए सो त डिस्चार्ज हुने हो भनेर प्रतिक्रिया दिनुभएको छ। आज परेको अन्तर्राष्ट्रिय साक्षरता दिवसका बारे कृष्ण पाठकले लेख्नु भएको छ, शिक्षाको अधिकार सबैमा समान हुनुपर्दछ, शिक्षा गुणस्तरीय व्यावहारिक र सिपमूलक हुनुपर्छ। कृषिमा सम्भावना भए पनि योजना र कार्यक्रम नहुँदा जोखिम मोलेर युवा फेरि भारत जान बाध्य भएको खबर पढेर मित्रबन्धु ढकालले भन्नुभएको छ, कालो धन र राजनीतिक माफिया जबसम्म कृषिमा भित्रन्छ तबसम्म किसानको उन्नति हुँदैन। अनि कृष्ण शर्माको गुनासो छ, नागरिकको बारेमा होइन, सरकार र नेता कुर्सी बचाउने खेलमा छन्। विचारका लागि तपाईँलाई धन्यवाद। मेरो पनि भन्नु छ पछि नेपाल दर्पणमा अब विदेशका खबर। सीमा क्षेत्रमा गोली चलेको विषयमा भारत र चीनबीच आरोप प्रत्यारोप बढेको छ। पछिल्लो पटक गोली चलेको विषयमा दुई देशले नै एकअर्कालाई आरोप लगाइरहेका छन्। भारतले सीमा क्षेत्रमा चीनले गोली चलाएको आरोप लगाएको छ। यसअघि चीनले भारतले सहमति उल्लङ्घन गरी गोली चलाएको आरोप लगाएको थियो, तर यो आरोपको भारतले खण्डन गर्दै चीनले गोली चलाएको दावी गरेको छ। विश्लेषकले सन् 1975 पछि सीमामा गोली चलेको यो पहिलो पटक भएको बताएका छन्।
साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ। रेड्डीको आज 74 वर्षको उमेरमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। बिहान उहाँ बाथरूममा लडेको अवस्थामा भेटिनु भएको उहाँका परिवारका सदस्यले बताएका भारतीय संचार माध्यमले जनाएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया र इङ्ल्याण्ड बीचको तेस्रो 2020 क्रिकेट अन्तर्गतको अन्तिम खेल आज हुँदैछ। खेल नेपाली समयअनुसार राति 11:15 साउथ ह्याम्पटनमा हुनेछ। पहिलो खेलमा 2 रन र दोस्रोमा 6 विकेटले विजय हुँदै इङ्ल्याण्डले एक खेल अगावि श्रृङ्खला 2-0 जितिसकेको छ। घरेलु टोली इङ्ल्याण्ड आजको खेल जित्दै श्रृङ्खला क्लिन स्विप गर्ने दाउमा छ।
क्यारिबियन प्रिमियर लिग सीपीएल 2020 क्रिकेट पहिलो सेमी फाइनलमा अहिले सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले ब्याटिङ गरिरहेको छ। ट्रिनबागो नाइट राइडर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको जमैकाले खराब शुरूआत गरेको छ। 10 ओभरको खेल सकिँदा तालाबाजले 4 विकेट गुमाएर मात्र 55 रन जोडेको छ। तालाबाजका दुईजना खेलाड़ीले 1 रन पनि जोड्न सकेनन्। आजको खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। भोलि हुने दोस्रो सेमी फाइनलमा गुएन अमेजन वारियर्स र सेन्ट लुसिया जोक्स खेल्दैछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कोरोना मुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै, आज एकै दिन 2,287 जना निको। कोविड 19 बारे भ्रम फैलाउने विरुद्ध कारवाही प्रक्रिया शुरू।
मनोसामाजिक समस्या विरुद्ध जनचेतना चलाउन प्रधानमन्त्री ओलीको निर्देशन। कोरोना सँगसँगै जनजीवनलाई अगाडि बढाउनु पर्नेमा रक्षा मन्त्री पोखरेलको जोड।
दैनिक गुजारा चलाउन समस्या भएपछि सुदूरपश्चिमका युवा जोखिम मोलेर भारत जान बाध्य। कृषिमा सम्भावना भए पनि कुनै योजना र कार्यक्रम बन्न सकेन।
सीमा क्षेत्रमा गोली चलेको विषयमा भारत र चीनबीच आरोप प्रत्यारोप। चिनिया पक्षले नै गोली चलाएको भारतको प्रतिक्रिया।
र सीपीएल क्रिकेटमा सन्दीप आबद्ध जमैका तलावाजको खराब शुरूआत।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी मनोज विष्टसँगै हामी पनि विदा हुन्छौं। कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।